سورہ احزاب، نام آیت 20 کے فقرے، یحسبون الاحزاب لم یذهبوا سے ماخوذ ہے۔ زمانہ نزول، اس سورت کے مضامین تین اہم واقعات سے بحث کرتے ہیں۔ ایک، غزوہ احزاب جو شوال 5 ہجری میں پیش آیا۔ دوسرے، غزوہ بنی قریظہ جو ذیقعدہ 5 ہجری میں پیش آیا۔ تیسرے، حضرت زینب رضی اللہ تعالی عنہا سے نبی صلی اللہ علیہ وآلہ وسلم کا نکاح جو اسی سال ذیقعدہ میں ہوا۔ ان تاریخی واقعات سے سورت کا زمانہ نزول ٹھیک متعین ہو جاتا ہے۔ تاریخی پس منظر، جنگ احد شوال 3 ہجری میں نبی صلی اللہ علیہ وآلہ وسلم کے مقرر کیے ہوئے تیر اندازوں کی غلطی سے لشکر اسلام کو جو شکست نصیب ہو گئی تھی، اس کی وجہ سے مشرکین عرب، یہود اور منافقین کی ہمتیں بہت بڑھ گئی تھیں اور انہیں امید بن چلی تھی کہ وہ اسلام اور مسلمانوں کا قلا قما کرنے میں کامیاب ہو جائیں گے۔ ان بڑھتے ہوئے حوصلوں کا اندازہ ان واقعات سے ہو سکتا ہے جو احد کے بعد پہلے ہی سال میں پیش آئے۔ جنگ احد پر 2 مہینے سے زیادہ نہ گزرے تھے کہ نجد کے قبیلہ بنی اسد نے مدینہ طیبہ پر چھاپا مارنے کی تیاریاں کیں اور نبی صلی اللہ علیہ وآلہ وسلم کو ان کی روک تھام کے لیے سریہ ابو سلمہ بھیجنا پڑا۔ حاشیہ 1، اصطلاح میں سریہ اس فوجی مہم کو کہتے ہیں جس میں نبی صلی اللہ علیہ وآلہ وسلم خود شریک نہ ہوئے تھے، اور غزوہ اس جنگ یا مہم کو کہتے ہیں جس میں حضور صلی اللہ علیہ وآلہ وسلم خود قیادت فرماتے تھے۔ پھر سفر 4 ہجری میں قبائل ازل اور قارہ نے حضور صلی اللہ علیہ وآلہ وسلم سے چند آدمی مانگے تاکہ وہ ان کے علاقے میں جا کر لوگوں کو دین اسلام کی تعلیم دیں۔ حضور صلی اللہ علیہ وآلہ وسلم نے 6 اصحاب کو ان کے ساتھ کر دیا، مگر رجی یعنی جدہ اور رابق کے درمیان پہنچ کر وہ لوگ قبیلہ حزیل کے کفار کو ان بے بس مبلغین پر چڑھا لائے، ان میں سے 4 کو قتل کر دیا اور 2 صاحبوں حضرت خبیب بن عدی اور حضرت زید بن دسنہ کو لے جا کر مکہ معظمہ میں دشمنوں کے ہاتھ فروخت کر دیا۔ پھر اسی ماہ سفر میں بنی عامر کے ایک سردار کی درخواست پر حضور صلی اللہ علیہ وآلہ وسلم نے ایک اور تبلیغی وفد جو 40 یا بقول بعض 70 انصاری نوجوانوں پر مشتمل تھا، نجد کی طرف روانہ کیا، مگر ان کے ساتھ بھی غداری کی گئی اور بنی سلیم کے قبائل اسیہ اور رغل اور زکوان نے بئر معونہ کے مقام پر اچانک نرغہ کر کے ان سب کو قتل کر دیا۔ اسی دوران میں مدینے کا یہودی قبیلہ بنی نزیر دلیر ہو کر مسلسل بد عہدیاں کرتا رہا، یہاں تک کہ ربیع الاول 4 ہجری میں اس نے خود نبی صلی اللہ علیہ وآلہ وسلم کو شہید کر دینے کی سازش تک کر ڈالی۔ پھر جمادی الاولی 4 ہجری میں بنی غطفان کے 2 قبیلوں بنو صولبہ اور بنو مخارب نے مدینے پر حملے کی تیاریاں کیں اور حضور صلی اللہ علیہ وآلہ وسلم کو خود ان کی روک تھام کے لیے جانا پڑا۔ اس طرح جنگ احد کی شکست سے جو ہوا اکھڑی تھی، وہ مسلسل 7-8 مہینے تک اپنا رنگ دکھاتی رہی، लेकिन वो सिर्फ मोहम्मद सल्लल्लाहु अलैहि वालैहि वसल्लम का अज़्म व तदब्बुर और सहाबाए किराम का जज्बा फिदाकारी था जिसने थोड़ी मुद्दत के अंदर ही हालात का रुख बदल कर रख दिया। अरबों के मुआशी मुकाते ने अहले मदीना के लिए जीना दुश्वार कर रखा था। गिर्दोपेश के तमाम मुशरिक कबाइल चीरा दस्त हो रहे थे। खुद मदीने के अंदर यहूद और मुनाफिकीन मारे आस्तीन बने हुए थे, मगर उन मुट्ठी भर मोमिनीन सादिकीन ने रसूल खुदा सल्लल्लाहु अलैहि वालैहि वसल्लम की कयादत में पै दर पै ऐसे इकदामात किए जिनसे अरब में इस्लाम का रोब सिर्फ बहाल ही नहीं हो गया बल्कि पहले से ज्यादा बढ़ गया। जंगे आजाब से पहले के गजवात, इनमें अव्वलीन इकदाम वो था जो जंगे ओहद के फौरन ही बाद किया गया। जंग के ठीक दूसरे रोज जबकि बकसरत मुसलमान जख्मी थे और बहुत से घरों में अजीज तरीन अकारिब की शहादत पर कोहराम बरपा था और रसूलुल्लाह सल्लल्लाहु अलैहि वालैहि वसल्लम खुद भी जख्मी और हजरत हमजा रजी अल्लाह ताला अन्हों की शहादत पर दिलफिगार थे, हुजूर सल्लल्लाहु अलैहि वालैहि वसल्लम ने इस्लाम के फिदाइयों को पुकारा कि लश्करे कुफार के ताकुब में चलना है ताकि वो कहीं रास्ते से पलट कर फिर मदीने पर हमला आवर ना हो जाएं। हुजूर सल्लल्लाहु अलैहि वालैहि वसल्लम का ये अंदाजा बिल्कुल सही था कि कुफारे कुरैश हाथ आई हुई फतह का कोई फायदा उठाए बगैर वापस तो चले गए हैं, लेकिन रास्ते में जब किसी जगह ठहरेंगे तो अपनी इस हमाकत पर नादिम होंगे और दोबारा मदीने पर चढ़ आएंगे। इस बिना पर आपने उनके ताकुब का फैसला किया और फौरन 630 जानिसार आप सल्लल्लाहु अलैहे वालैहि वसल्लम के साथ चलने के लिए तैयार हो गए। मक्के के रास्ते में जब हमराउल असद पहुंचकर आप सल्लल्लाहु अलैहे वालैहि वसल्लम ने 3 रोज तक पड़ाव किया तो एक हमदर्द गैर मुस्लिम के जरिए से आपको मालूम हो गया कि अबू सुफियान अपने 2978 आदमियों के साथ मदीने से 36 मील दूर अर-रौहा के मकाम पर ठहरा हुआ था और ये लोग फिल वाके अपनी गलती को महसूस करके फिर पलट आना चाहते थे, लेकिन ये सुनकर उनकी हिम्मत टूट गई कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वालैहि वसल्लम एक लश्कर लिए हुए उनके ताकुब में चले आ रहे हैं। इस कार्रवाई का सिर्फ यही फायदा नहीं हुआ कि कुरैश के बढ़े हुए हौसले पस्त हो गए, बल्कि गिर्दोपेश के दुश्मनों को भी ये मालूम हो गया कि मुसलमानों की कयादत एक इंतहाई बेदार मगज और उलुल अज़्म हस्ती कर रही है और मुसलमान उसके इशारे पर कट मरने के लिए हर वक्त तैयार हैं। मजीद तफसील के लिए मुलाहिजा हो तफहीमुल कुरान जिल्द अव्वल आले इमरान दिबाचा हाशिया 122। फिर जूही बनी असद ने मदीने पर छापा मारने की तैयारियां शुरू की, हुजूर सल्लल्लाहु अलैहि वालैहि वसल्लम के मुखबरों ने बर वक्त आपको उनके इरादों से बाखबर कर दिया। कबल इसके कि वो चढ़ आते, आपने हजरत अबू सलमा उम्मुल मोमिनीन हजरत उम्मे सलमा रजी अल्लाह ताला अन्हा के पहले शौहर की क़यादत में 150 आदमियों का एक लश्कर उनकी सरकूबी के लिए भेज दिया। ये फौज अचानक उनके सर पर पहुंच गई। बदहवासी के आलम में वो अपना सब कुछ छोड़कर भाग निकले और उनका सारा माल व असबाब मुसलमानों के हाथ आ गया। इसके बाद बनी नुज़ैर की बारी आई। जिस रोज उन्होंने नबी सल्लल्लाहु अलैहि वालैहि वसल्लम को शहीद करने की साजिश की और उसका राज फाश हुआ, उसी रोज आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम ने उनको नोटिस दे दिया कि 10 दिन के अंदर मदीने से निकल जाओ। इसके बाद तुम में से जो यहां पाया जाएगा कत्ल कर दिया जाएगा। मुनाफिकीन मदीना के सरदार अब्दुल्ला बिन उबई ने उनको तड़ी दी कि डट जाओ और मदीना छोड़ने से इनकार कर दो, मैं 2000 आदमियों के साथ तुम्हारी मदद करूंगा। बनी कुरैज़ा तुम्हारी मदद करेंगे और नजद से बनी गतफान भी तुम्हारी मदद के लिए आएंगे। इन बातों में आकर उन्होंने हुजूर सल्लल्लाहु अलैहि वालैहि वसल्लम को कहला भेजा कि हम अपना इलाका नहीं छोड़ेंगे, आपसे जो कुछ हो सके कर लीजिए। हुजूर सल्लल्लाहु अलैहि वालैहि वसल्लम ने नोटिस की मियाद ख़त्म होते ही उनका मुहासरा कर लिया और उनके हामियों में से किसी की ये हिम्मत ना पड़ी कि मदद को आता। आखिरकार उन्होंने इस शर्त पर हथियार डाल दिए कि उनमें से हर 3 आदमी एक ऊंट पर जो कुछ लाद कर ले जा सकते हैं ले जाएंगे और बाकी सब कुछ मदीने ही में छोड़ जाएंगे। इस तरह मज़ाफ़ाते मदीना का वो पूरा मोहल्ला जिसमें बनी नुज़ैर रहते थे, उनके बागात और सरो सामान समेत मुसलमानों के हाथ आ गया और उस बदअहद कबीले के लोग खैबर, वादियुल कुरा और शाम में तितर बितर हो गए। फिर आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम ने बनी गतफान की तरफ तवज्जो की, जो मदीने पर हमलावर होने के लिए पर तोल रहे थे। आप 400 का लश्कर लेकर निकले और ज़ातुर रिका के मकाम पर उनको जा लिया। इस अचानक हमले ने उनके हवास बाख्ता कर दिए और किसी जंग के बगैर वो अपने घर बार और माल असबाब छोड़कर पहाड़ों में मुंतशर हो गए। इसके बाद शाबान 4 हिजरी में आप अबू सुफियान के उस चैलेंज का जवाब देने के लिए निकले जो उसने ओहद से पलटते हुए दिया था। खात्मा जंग पर उसने नबी सल्लल्लाहु अलैहि वालैहि वसल्लम और मुसलमानों की तरफ रुख करके ऐलान किया था कि आइंदा साल बद्र के मकाम पर हमारा तुम्हारा फिर मुकाबला होगा। और हुजूर सल्लल्लाहु अलैहि वालैहि वसल्लम ने जवाब में एक सहाबी के ज़रिए से ये ऐलान करा दिया था कि ठीक है, ये बात हमारे और तुम्हारे दरमियान तय हो गई। उस करारदाद के मुताबिक तयशुदा वक्त पर आप 1500 असहाब को लेकर बद्र के मकाम पर पहुंच गए। उधर से अबू सुफियान 2000 का लश्कर लेकर चला, मगर मर्रुज़्ज़ोहरान मौजूदा वादिय फातिमा से आगे बढ़ने की हिम्मत ना कर सका। हुजूर सल्लल्लाहु अलैहि वालैहि वसल्लम ने बद्र में 8 दिन उसका इंतज़ार किया और इस दौरान मुसलमान तिजारत करके 1 दिरहम के 2 दिरहम कमाते रहे। इस वाक़े से वो धाक जो ओहद में उखड़ी थी पहले से भी ज़्यादा जम गई। इसने पूरे अरब पर यह बात खोल दी कि अब तन्हा कुरैश मोहम्मद सल्लल्लाहु अलैहि वालैहि वसल्लम के मुकाबले की ताकत नहीं रखते। इसकी मजीद तफसील के लिए मुलाहिजा हो तफहीमुल कुरान जिल्द अव्वल आले इमरान हाशिया 124। इस धाक में एक और वाक़े ने मजीद इजाफा किया। अरब और शाम की सरहद पर दोमतुल जंदल मौजूदा अलजौफ एक अहम मकाम था जहां से इराक और मिस्र और शाम के दरमियान अरब के तिजारती काफले गुजरते थे। उस मकाम के लोग काफलों को तंग करते और अक्सर लूट लेते थे। नबी सल्लल्लाहु अलैहि वालैहि वसल्लम रबीउल अव्वल 5 हिजरी में 1000 का लश्कर लेकर उनकी तादीब के लिए खुद तशरीफ ले गए। वो आपके मुकाबले की हिम्मत ना कर सके और बस्ती छोड़कर भाग निकले। इससे पूरे शिमाली अरब पर इस्लाम की हैबत बैठ गई और कबाइल ने यह समझ लिया कि मदीने में जो ज़बरदस्त ताकत पैदा हुई है उसका मुकाबला अब 1-2 कबीलों के बस का काम नहीं है। गज़वाए अहज़ाब, ये हालात थे जिनमें गज़वाए अहज़ाब पेश आया। ये गजवा दरअसल अरब के बहुत से कबाइल का एक मुश्तरक हमला था जो मदीने की इस ताकत को कुचल देने के लिए किया गया था। इसकी तहरीक बनी नुज़ैर के उन लीडरों ने की थी جو مدینے سے جلا وطن ہو کر خیبر میں مقیم ہو گئے تھے۔ انہوں نے دورہ کر کے قریش اور غطفان اور حزیل اور دوسرے بہت سے قبائل کو اس بات پر آمادہ کیا کہ سب مل کر بہت بڑی جمعیت کے ساتھ مدینے پر ٹوٹ پڑیں۔ چنانچہ ان کی کوششوں سے شوال 5 ہجری میں قبائل عرب کی اتنی بڑی جمعیت اس چھوٹی سی بستی پر حملہ آور ہو گئی جو اس سے پہلے عرب میں کبھی جمع نہ ہوئی تھی۔ اس میں شمال کی طرف سے بنی نزیر اور بنی قینقاع کے وہ یہودی آئے جو مدینے سے جلا وطن ہو کر خیبر اور وادی القرا میں آباد ہوئے تھے۔ مشرق کی طرف سے غطفان کے قبائل بنو سلیم، فرازہ، مرہ، اشجا، سعد اور اسد وغیرہ نے پیش قدمی کی، اور جنوب کی طرف سے قریش اپنے حلیفوں کی ایک بھاری جمعیت لے کر آگے بڑھے۔ مجموعی طور پر ان کی تعداد 10,000 تھی۔ یہ حملہ اگر اچانک ہوتا تو سخت تباہ کن ہوتا، لیکن نبی صلی اللہ علیہ وآلہ وسلم مدینہ طیبہ میں بے خبر بیٹھے ہوئے نہ تھے، بلکہ آپ کے خبر رساں اور تحریک اسلامی کے ہمدرد اور متاثرین جو تمام قبائل میں موجود تھے، آپ کو دشمنوں کی نقل و حرکت سے برابر مطلع کرتے رہتے تھے۔ حاشیہ 1، یہ قوم پرست جتھوں کے مقابلے میں ایک نظریاتی تحریک کی فوقیت کا ایک اہم سبب ہوتا ہے۔ قوم پرست جتھے صرف اپنی قوم کے افراد کی تائید اور حمایت پر ہی انحصار رکھتے ہیں، لیکن ایک اصولی اور نظریاتی تحریک اپنی دعوت سے ہر سمت میں بڑھتی ہے اور خود ان جتھوں کے اندر سے اپنے حامی نکال لاتی ہے۔ قبل اس کے کہ یہ جمع غفیر آپ کے شہر پہنچتا، آپ نے 6 دن کے اندر مدینے کے شمال غربی رخ پر ایک خندق کھدوا لی اور کوہ سنا کو پشت پر لے کر 3,000 فوج کے ساتھ خندق کی پناہ میں مدافعت کے لیے تیار ہو گئے۔ مدینے کے جنوب میں باغات اس کثرت سے تھے اور اب بھی ہیں کہ اس جانب سے کوئی حملہ اس پر نہ ہو سکتا تھا۔ مشرق میں حرات یعنی لاوے کی چٹانیں ہیں جن پر سے کوئی اجتماعی فوج کشی آسانی کے ساتھ نہیں ہو سکتی۔ یہی کیفیت مغربی جنوبی گوشے کی بھی ہے، اس لیے حملہ صرف احد کے مشرقی اور مغربی گوشوں سے ہو سکتا تھا، اور اسی جانب حضور صلی اللہ علیہ وآلہ وسلم نے خندق کھدوا کر شہر کو محفوظ کر لیا تھا۔ یہ چیز سرے سے کفار کے جنگی نقشے میں تھی ہی نہیں کہ انہیں مدینے کے باہر خندق سے سابقہ پیش آئے گا، کیونکہ اہل عرب اس طریقے دفاع سے ناآشنا تھے۔ ناچار انہیں جاڑے کے زمانے میں ایک طویل محاصرے کے لیے تیار ہونا پڑا، جس کے لیے وہ گھروں سے تیار ہو کر نہ آئے تھے۔ اس کے بعد کفار کے لیے صرف ایک ہی تدبیر باقی رہ گئی تھی، اور وہ یہ کہ بنی قریظہ کے یہودی قبیلے کو غداری پر آمادہ کریں جو مدینہ طیبہ کے جنوب مشرقی گوشے میں رہتا تھا۔ چونکہ اس قبیلے سے مسلمانوں کا باقاعدہ حلیفانہ معاہدہ تھا، جس کی روح سے مدینے پر حملہ ہونے کی صورت میں وہ مسلمانوں کے ساتھ مل کر مدافعت کرنے کا پابند تھا، اس لیے مسلمانوں نے اس طرف سے بے فکر ہو کر اپنے بچے ان گڑھیوں میں بھجوا دیے تھے جو بنی قریظہ کی جانب تھیں، اور ادھر مدافعت کا کوئی انتظام نہ کیا گیا تھا۔ کفار نے اسلامی دفاع کے اس کمزور پہلو کو بھانپ لیا۔ ان کی طرف سے بنی نزیر کا یہودی سردار ہوئی بن اختب بنی قریظہ کے پاس بھیجا گیا تاکہ انہیں معاہدہ توڑ کر جنگ میں شامل ہونے پر آمادہ کرے۔ ابتداءً انہوں نے اس سے انکار کیا اور صاف صاف کہہ دیا کہ ہمارا محمد صلی اللہ علیہ وآلہ وسلم سے معاہدہ ہے، اور آج تک کبھی ہمیں ان سے کوئی شکایت پیدا نہیں ہوئی ہے۔ لیکن جب ابن اختب نے ان سے کہا کہ دیکھو، میں اس وقت عرب کی متحدہ طاقت اس شخص پر چڑھا لایا ہوں، یہ اسے ختم کر دینے کا نادر موقع ہے، इसको तुमने अगर खो दिया तो फिर दूसरा कोई मौका ना मिलेगा, तो यहूदी जहन की इस्लाम दुश्मनी अखलाक के पासो लिहाज पर गालिब आ गई और बनी कुरैज़ा अहद तोड़ने पर आमादा हो गए। नबी सल्लल्लाहु अलैहि वालैहि वसल्लम इस मामले से भी बेखबर ना थे। आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम को बर वक्त इसकी इत्तला मिल गई और आपने फौरन अंसार के सरदारों साद बिन उबादा, साद बिन मुआज, अब्दुल्ला बिन रवाहा और खवाद बिन जुबैर को उनके पास तहकीके हाल और फहमाइश के लिए भेजा। चलते वक्त आपने उनको हिदायत फरमाई कि अगर बनी कुरैज़ा अहद पर कायम रहें तो आकर सारे लश्कर के सामने अलल ऐलान ये खबर सुना देना, लेकिन अगर वो नकज़े अहद पर मुसर हों तो सिर्फ मुझको इशारतन इसकी इत्तला दे देना, ताकि आम मुसलमान ये बात सुनकर पस्त हिम्मत ना हो जाएं। ये हजरात वहां पहुंचे तो बनी कुरैज़ा को पूरी खबासत पर आमादा पाया और उन्होंने बरमला उनसे कह दिया कि हमारे और मोहम्मद के दरमियान कोई अहदो पैमान नहीं है। इस जवाब को सुनकर वो लश्करे इस्लाम में वापस आए और इशारतन हुजूर सल्लल्लाहु अलैहि वालैहि वसल्लम से अर्ज कर दिया कि कबीला असल और कारा ने रजी के मकाम पर मुबल्लिगीने इस्लाम के वफ़्द से जो गद्दारी की थी वही कुछ अब बनी कुरैज़ा कर रहे हैं। ये खबर बहुत जल्दी मदीना के मुसलमानों में फैल गई और उनके अंदर इससे सख्त इस्तराब पैदा हो गया, क्योंकि अब वो दोनों तरफ से घेरे में आ गए थे और उनके शहर का वो हिस्सा खतरे में पड़ गया था जिधर दिफा का भी कोई इंतज़ाम ना था और सब के बाल बच्चे भी उसी जानिब थे। इस पर मुनाफिकीन की सरगर्मियां और तेज़ हो गईं और उन्होंने अहले ईमान के हौसले पस्त करने के लिए तरह तरह के नफ्सियाती हमले शुरू कर दिए। किसी ने कहा कि हमसे वादे तो कैसरो किसरा के मुल्क फतह हो जाने के किए जा रहे थे और हाल ये है कि हम रफ़ा हाजत के लिए भी बाहर नहीं निकल सकते। किसी ने ये कहकर खंदक के महाज से रुख्सत मांगी कि अब तो हमारे घर ही खतरे में पड़ गए हैं, हमें जाकर उनकी हिफाजत करनी है। किसी ने यहाँ तक खुफिया प्रोपेगेंडा शुरू कर दिया कि हमला आवरों से अपना मामला दुरुस्त कर लो और मोहम्मद को उनके हवाले कर दो। ये ऐसी शदीद आजमाइश का वक्त था जिसमें हर उस शख्स का पर्दा फाश हो गया जिसके दिल में जरा बराबर भी निफाक मौजूद था। सिर्फ सादिक और मुखलिस अहले ईमान ही थे जो उस कड़े वक्त में भी फिदाकारी के अज़्म पर साबित कदम रहे। नबी सल्लल्लाहु अलैहि वालैहि वसल्लम ने उस नाजुक मौके पर बनी गदफान से सुलह की बातचीत शुरू की और उनको इस बात पर आमादा करना चाहा कि मदीने के फलों की पैदावार का एक तिहाई हिस्सा लेकर वापस चले जाएं। लेकिन जब अंसार के सरदारों साद बिन उबादा और साद बिन मुआज से आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम ने इन शरायत सुलह के मुतालिक मशवरा तलब किया तो उन्होंने अर्ज किया, या रसूलुल्लाह, ये आपकी ख्वाहिश है कि हम ऐसा करें या ये अल्लाह का हुक्म है कि हमारे लिए इसे कबूल करने के सिवा चारा नहीं है, या आप सिर्फ हमें बचाने के लिए ये तजवीज़ फरमा रहे हैं? आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम ने जवाब दिया, मैं सिर्फ तुम लोगों को बचाने के लिए ऐसा कर रहा हूं, क्योंकि मैं देख रहा हूं कि सारा अरब मुत्तहिद होकर तुम पर पिल पड़ा है। मैं चाहता हूं कि उनको एक दूसरे से तोड़ दूं। इस पर दोनों सरदारान ने बिल इत्तेफाक कहा कि अगर आप हमारी खातिर ये मुआहिदा कर रहे हैं तो इसे खत्म कर दीजिए। ये कबीले हमसे उस वक्त भी एक जत्ता खराज के तौर पर कभी न ले सके थे जब हम मुशरिक थे, और अब तो अल्लाह और उसके रसूल पर ईमान लाने का शर्फ हमें हासिल है। क्या अब ये हमसे खराज लेंगे? हमारे और इनके दरमियान अब सिर्फ तलवार है, यहां तक कि अल्लाह हमारा और उनका फैसला कर दे। ये कहकर उन्होंने मुआहिदे के उस मुसव्वदे को चाक कर दिया جس پر ابھی فریقین کے دستخط نہ ہوئے تھے۔ اسی دوران میں قبیلہ غطفان کی شاخ اشجع کے ایک صاحب نعیم بن مسعود مسلمان ہو کر حضور صلی اللہ علیہ وآلہ وسلم کے پاس حاضر ہوئے اور عرض کیا کہ ابھی تک کسی کو بھی میرے قبول اسلام کا علم نہیں ہے، آپ مجھ سے اس وقت جو خدمت لینا چاہیں میں اسے انجام دے سکتا ہوں۔ حضور صلی اللہ علیہ وآلہ وسلم نے فرمایا، تم جا کر دشمنوں میں پھوٹ ڈالنے کی کوئی تدبیر کرو۔ حاشیہ ایک، اسی موقع پر حضور صلی اللہ علیہ وآلہ وسلم نے فرمایا تھا، جنگ میں دھوکہ دینا جائز ہے۔ چنانچہ وہ پہلے بنی قریظہ کے پاس گئے جن سے ان کا بہت میل جول تھا، اور ان سے کہا کہ قریش اور غطفان تو محاصرے سے تنگ آ کر واپس بھی جا سکتے ہیں، ان کا کچھ نہ بگڑے گا، مگر تمہیں مسلمانوں کے ساتھ اسی جگہ رہنا ہے، وہ لوگ اگر چلے گئے تو تمہارا کیا بنے گا؟ میری رائے یہ ہے کہ تم اس وقت تک جنگ میں حصہ نہ لو جب تک ان باہر سے آئے ہوئے قبائل کے چند نمایاں آدمی تمہارے پاس یرغمال کے طور پر نہ بھیج دیے جائیں۔ یہ بات بنی قریظہ کے دل میں اتر گئی اور انہوں نے متحدہ محاذ کے قبائل سے یرغمال طلب کرنے کا فیصلہ کر لیا۔ پھر یہ صاحب قریش اور غطفان کے سرداروں کے پاس گئے اور ان سے کہا کہ بنی قریظہ کچھ ڈھیلے پڑتے نظر آ رہے ہیں، بعید نہیں کہ وہ تم سے یرغمال کے طور پر کچھ آدمی مانگیں اور انہیں محمد کے حوالے کر کے اپنا معاملہ صاف کر لیں، اس لیے ذرا ان کے ساتھ ہوشیاری سے معاملہ کرنا۔ اس سے متحدہ محاذ کے لیڈر بنی قریظہ کی طرف سے کھٹک گئے اور انہوں نے قرظی سرداروں کو پیغام بھیجا کہ اس طویل محاصرے سے اب ہم تنگ آ گئے ہیں، اب ایک فیصلہ کن لڑائی ہو جانی چاہیے، کل تم ادھر سے حملہ کرو اور ہم ادھر سے یکبارگی مسلمانوں پر ٹوٹ پڑتے ہیں۔ بنی قریظہ نے جواب میں کہلا بھیجا کہ آپ لوگ جب تک اپنے چند نمایاں آدمی یرغمال کے طور پر ہمارے حوالے نہ کر دیں، ہم جنگ کا خطرہ مول نہیں لے سکتے۔ اس جواب سے متحدہ محاذ کے لیڈروں کو یقین آ گیا کہ نعیم کی بات سچی تھی، انہوں نے یرغمال دینے سے انکار کر دیا، اور اس سے بنی قریظہ نے سمجھ لیا کہ نعیم نے ہم کو ٹھیک مشورہ دیا تھا۔ اس طرح یہ جنگی چال بہت کامیاب رہی اور اس نے دشمنوں کے کیمپ میں پھوٹ ڈال دی۔ اب محاصرہ 25 دن سے زیادہ طویل ہو چکا تھا، سردی کا زمانہ تھا، اتنے بڑے لشکر کے لیے پانی اور غذا اور چارے کی فراہمی بھی مشکل سے مشکل تر ہوتی جا رہی تھی، اور پھوٹ پڑ جانے سے بھی محاصرین کے حوصلے پست ہو چکے تھے۔ اس حالت میں یکایک ایک رات سخت آندھی آئی جس میں سردی اور کڑک اور چمک تھی، اور اتنا اندھیرا تھا کہ ہاتھ کو ہاتھ نہ سجھائی دیتا تھا۔ آندھی کے زور سے دشمنوں کے خیمے الٹ گئے اور ان کے اندر شدید افراتفری برپا ہو گئی۔ قدرت خداوندی کا یہ کاری وار وہ سہ نہ سکے، راتوں رات ہر ایک نے اپنے گھر کی راہ لی، اور صبح جب مسلمان اٹھے تو میدان میں ایک دشمن بھی موجود نہ تھا۔ نبی صلی اللہ علیہ وآلہ وسلم نے میدان کو دشمنوں سے خالی دیکھ کر فوراً ارشاد فرمایا، اب قریش کے لوگ تم پر کبھی چڑھائی نہ کر سکیں گے، اب تم ان پر چڑھائی کرو گے۔ یہ حالات کا بالکل صحیح اندازہ تھا، قریش ہی نہیں سارے دشمن قبائل متحد ہو کر اسلام کے خلاف اپنا آخری داؤں چل چکے تھے، اس میں ہار جانے کے بعد اب ان میں یہ ہمت ہی باقی نہ رہی تھی کہ مدینے پر حملہ آور ہونے کی جرت کر سکتے، اب حملے کی قوت دشمنوں سے مسلمانوں کی طرف منتقل ہو چکی تھی۔ غزوہ بنی قریظہ، خندق سے پلٹ کر جب حضور صلی اللہ علیہ وآلہ وسلم گھر پہنچے تو ظہر کے وقت جبرائیل علیہ السلام نے آ کر حکم سنایا کہ ابھی ہتھیار نہ کھولے جائیں، بنی قریظہ کا معاملہ باقی ہے، ان سے بھی اسی وقت نمٹ لینا چاہیے۔ یہ حکم پاتے ہی حضور صلی اللہ علیہ وآلہ وسلم نے فوراً اعلان فرمایا کہ جو کوئی سماع و طاعت پر قائم ہو وہ عصر کی نماز اس وقت تک نہ پڑھے جب تک دیار بنی قریظہ پر نہ پہنچ جائے۔ اس اعلان کے ساتھ ہی آپ صلی اللہ علیہ وآلہ وسلم نے حضرت علی رضی اللہ تعالی عنہ کو ایک دستے کے ساتھ مقدمۃ الجیش کے طور پر بنی قریظہ کی طرف روانہ کر دیا۔ وہ جب وہاں پہنچے تو یہودیوں نے کوٹھوں پر چڑھ کر نبی صلی اللہ علیہ وآلہ وسلم اور مسلمانوں پر گالیوں کی بوچھاڑ کر دی، لیکن یہ بد زبانی ان کو اس جرم عظیم کے خمیازے سے کیسے بچا سکتی تھی کہ انہوں نے عین لڑائی کے وقت معاہدہ توڑ ڈالا اور حملہ آوروں سے مل کر مدینے کی پوری آبادی کو ہلاکت کے خطرے میں مبتلا کر دیا۔ حضرت علی رضی اللہ تعالی عنہ کے دستے کو دیکھ کر وہ سمجھے تھے کہ یہ محض دھمکانے آئے ہیں، لیکن جب حضور صلی اللہ علیہ وآلہ وسلم کی قیادت میں پورا اسلامی لشکر وہاں پہنچ گیا اور ان کی بستی کا محاصرہ کر لیا گیا تو ان کے ہاتھوں کے طوطے اڑ گئے۔ محاصرے کی شدت کو وہ دو تین ہفتوں سے زیادہ برداشت نہ کر سکے اور آخر کار انہوں نے اس شرط پر اپنے آپ کو نبی صلی اللہ علیہ وآلہ وسلم کے حوالے کر دیا کہ قبیلہ اوس کے سردار حضرت سعد بن معاذ رضی اللہ تعالی عنہ ان کے حق میں جو فیصلہ بھی کر دیں گے اسے فریقین مان لیں گے۔ انہوں نے حضرت سعد کو اس امید پر حکم بنایا تھا کہ زمانہ جاہلیت میں اوس اور بنی قریظہ کے درمیان جو حلیفانہ تعلقات مدتوں سے چلے آ رہے تھے وہ ان کا لحاظ کریں گے اور انہیں بھی اسی طرح مدینے سے نکل جانے دیں گے جس طرح پہلے بنی قینقاع اور بنی نزیر کو نکل جانے دیا گیا تھا۔ خود قبیلہ اوس کے لوگ بھی حضرت سعد رضی اللہ تعالی عنہ سے تقاضا کر رہے تھے کہ اپنے حلیفوں کے ساتھ نرمی برتیں، لیکن حضرت سعد رضی اللہ تعالی عنہ ابھی دیکھ چکے تھے کہ پہلے جن دو یہودی قبیلوں کو مدینے سے نکل جانے کا موقع دیا گیا تھا وہ کس طرح سارے گرد و پیش کے قبائل کو بھڑکا کر مدینے پر 10-12 ہزار کا لشکر چڑھا لائے تھے، اور یہ معاملہ بھی ان کے سامنے تھا کہ اس آخری یہودی قبیلے نے عین بیرونی حملے کے موقع پر بد عہدی کر کے اہل مدینہ کو تباہ کر دینے کا کیا سامان کیا تھا۔ اس لیے انہوں نے فیصلہ دیا کہ بنی قریظہ کے تمام مرد قتل کر دیے جائیں، عورتوں اور بچوں کو غلام بنا لیا جائے اور ان کی تمام املاک مسلمانوں میں تقسیم کر دی جائیں۔ اس فیصلے پر عمل کیا گیا اور بنی قریظہ کی گڑھیوں میں مسلمان داخل ہوئے تو انہیں پتا چلا کہ جنگ احزاب میں حصہ لینے کے لیے ان غداروں نے 1500 تلواریں، 300 زرہیں، 2000 نیزے اور 1500 ڈھالیں فراہم کی تھیں۔ اگر اللہ کی تائید مسلمانوں کے شامل حال نہ ہوتی تو یہ سارا جنگی سامان عین اس وقت مدینے پر عقب سے حملہ کرنے کے لیے استعمال ہوتا جبکہ مشرکین یکبارگی خندق پار کر کے ٹوٹ پڑنے کی تیاریاں کر رہے تھے۔ اس انکشاف کے بعد تو اس امر میں شک کرنے کی کوئی گنجائش ہی نہ رہی کہ حضرت سعد رضی اللہ تعالی عنہ نے ان لوگوں کے معاملے میں جو فیصلہ دیا وہ بالکل حق تھا۔ معاشرتی اصلاحات۔ جنگ احد اور جنگ احزاب کے درمیان 2 سال کا یہ زمانہ اگرچہ ایسے ہنگاموں کا زمانہ تھا جس کی بدولت نبی صلی اللہ علیہ وآلہ وسلم اور آپ صلی اللہ علیہ وآلہ وسلم کے اصحاب کو ایک دن کے لیے بھی امن اور اطمینان نصیب نہ ہوا، لیکن اس پوری مدت میں نئے مسلم معاشرے کی تعمیر اور ہر پہلو میں زندگی کی اصلاح کا کام برابر جاری رہا۔ یہی زمانہ تھا جس میں مسلمانوں کے قوانین نکاح اور طلاق قریب قریب مکمل ہو گئے، وراثت کا قانون بنا، شراب اور جوئے کو حرام کیا گیا اور معیشت اور معاشرت کے دوسرے بہت سے پہلوؤں میں نئے ضابطے نافذ کیے گئے۔ اس سلسلے کا ایک اہم مسئلہ جو اصلاح کا تقاضا کر رہا تھا تبنیت، یعنی گود لینے या बेटा बनाने का मसला था। अरब के लोग जिस बच्चे को मुतनब्बा बना लेते थे वो बिल्कुल उनकी हकीकी औलाद की तरह समझा जाता था। उसे वरासत मिलती थी, उससे मुंह बोली माँ और मुंह बोली बहनें वही मामला रखती थीं जो हकीकी बेटे और भाई से रखा जाता है। उसके साथ मुंह बोले बाप की बेटियों का और उस बाप के मर जाने के बाद उसकी बेवा का निकाह उसी तरह नाजायज समझा जाता था जिस तरह सगी बहन और हकीकी माँ के साथ किसी का निकाह हराम होता है। और यही मामला उस सूरत में भी किया जाता था जब मुंह बोला बेटा मर जाए या अपनी बीवी को तलाक दे दे। मुंह बोले बाप के लिए वो औरत सगी बहू की तरह समझी जाती थी। ये रस्म कदम कदम पर निकाह और तलाक और वरासत के उन कवानीन से टकराती थी जो अल्लाह ताला ने सूरह बकरा और सूरह निसा में मुकर्रर फरमाए थे। उनकी रूह से जो लोग हकीकत में वरासत के हकदार थे, ये रस्म उनका हक मारकर एक ऐसे शख्स को दिलवाती थी जो सिरे से कोई हक ना रखता था। उनकी रूह से जिन औरतों और मर्दों के दरमियान रिश्ता निकाह हलाल था, ये रस्म उनके बाहमी निकाह को हराम करती थी। और सबसे ज्यादा ये कि इस्लामी कानून जिन बद अखलाकियों का सद्देबाब करना चाहता था, ये रस्म उनके फैलने में मददगार थी, क्योंकि रस्म के तौर पर मुंह बोले रिश्ते में खाह कितना ही तकद्दस पैदा कर दिया जाए, बहरहाल मुंह बोली माँ, मुंह बोली बहन, मुंह बोली बेटी हकीकी माँ बहन और बेटी की तरह नहीं हो सकती। इन मस्नूई रिश्तों के रस्मी तकद्दस पर भरोसा करके मर्दों और औरतों के दरमियान जब हकीकी रिश्तेदारों का सा इख्तलात हो तो वो बुरे नताइज पैदा किए बगैर नहीं रह सकता। इन वजूह से इस्लामी कानून निकाह और तलाक, कानून वरासत और कानून हुर्मत जिना का ये तकाजा था कि मुतनब्बा को हकीकी औलाद की तरह समझने के तखय्युल का कतई इस्तीसाल कर दिया जाए। लेकिन ये तखय्युल महज एक कानूनी हुक्म के तौर पर इतनी सी बात कह देने से ख़त्म नहीं हो सकता था कि मुंह बोला रिश्ता कोई हकीकी रिश्ता नहीं है। सदियों के जमे हुए तासुबात और अहाम महज अकवाल से नहीं बदल जाते। हुक्मन लोग उस बात को मान भी लेते कि ये रिश्ते हकीकी रिश्ते नहीं हैं, फिर भी मुंह बोली माँ और मुंह बोले बेटे के दरमियान, मुंह बोले भाई और बहन के दरमियान, मुंह बोले बाप और बेटी के दरमियान, मुंह बोले खुसर और बहू के दरमियान निकाह को लोग मकरूह ही समझते रहते। नीज उनके दरमियान इख्तलात भी कुछ ना कुछ बाकी रह जाता। इसलिए नागुजीर था कि ये रस्म अमलन तोड़ दी जाए और खुद रसूलुल्लाह सल्लल्लाहु अलैहि वालैहि वसल्लम बनफ्स नफीस इसको तोड़ें, क्योंकि जो काम हुजूर सल्लल्लाहु अलैहि वालैहि वसल्लम ने खुद किया हो और अल्लाह के हुक्म से किया हो, उसके मुतालिक किसी मुसलमान के जहन में कराहत का तसव्वुर बाकी ना रह सकता था। इसी बिना पर जंगे अहज़ाब से कुछ पहले नबी सल्लल्लाहु अलैहि वालैहि वसल्लम को अल्लाह ताला की तरफ से इशारा किया गया कि आप अपने मुंह बोले बेटे ज़ैद बिन हारिसा रजी अल्लाह ताला अन्हु की मुतल्लका बीवी से खुद निकाह कर लें। और इस हुक्म की तामील आपने मुहासरा बनी कुरैज़ा के ज़माने में फरमाई। गालिबन ताखीर की वजह ये थी कि इद्दत ख़त्म होने का इंतज़ार था और इसी दौरान में जंगी मसरूफियात पेश आ गई थीं। निकाह ज़ैनब रजी अल्लाह ताला अन्हा पर प्रोपेगेंडे का तूफान। ये काम होना था कि हुजूर सल्लल्लाहु अलैहि वालैहि वसल्लम के खिलाफ प्रोपेगेंडे का एक तूफान यकलख्त उठ खड़ा हुआ। मुशरिकीन और मुनाफिकीन और यहूद सब आपकी पै दर पै कामयाबियों से जले बैठे थे उहद के बाद अहजाब और बनी कुरैजा तक 2 साल की मुद्दत में जिस तरह वो जक पर जक उठाते चले गए थे, उसकी वजह से उनके दिलों में आग लगी हुई थी। वो इस बात से भी मायूस हो चुके थे कि अब वो खुले मैदान में लड़कर कभी आपको जेर कर सकेंगे। इसलिए उन्होंने इस निकाह के मामले को अपने लिए एक खुदादाद मौका समझा और ख्याल किया कि अब हम मोहम्मद सल्लल्लाहु अलैहि वालेही वसल्लम की उस अखलाकी बर्तरी को ख़त्म कर सकेंगे जो उनकी ताकत और उनकी कामयाबियों का असल राज है। चुनांचे ये अफसाने तराशे गए कि मुआज़ल्लाह मोहम्मद बहू को देखकर आशिक हो गए थे, बेटे को इस ताल्लुके खातिर का इल्म हो गया, उसने बीवी को तलाक दे दी और बाप ने उसके बाद बहू से ब्याह रचा लिया। हालांकि ये बात सरीहन लग्व थी। हजरत ज़ैनब रजी अल्लाह ताला अन्हा हुजूर सल्लल्लाहु अलैहि वालेही वसल्लम की फुप्पी जात बहन थीं। बचपन से जवानी तक उनकी सारी उम्र आपके सामने गुजरी थी। किसी वक्त उनको देखकर आशिक हो जाने का सवाल ही कहां पैदा होता था। फिर आपने खुद इसरार करके हजरत जैद रजी अल्लाह ताला अन्हों से उनका निकाह कराया था। उनका सारा खानदान इस पर राजी ना था कि कुरैश के इतने ऊंचे घराने की लड़की एक आजाद करदा गुलाम से ब्याही जाए। खुद हजरत जैनब रजी अल्लाह ताला अन्हा भी इस रिश्ते से नाखुश थीं। मगर हुजूर सल्लल्लाहु अलैहि वालेही वसल्लम के हुक्म से सब मजबूर हो गए और हजरत जैद रजी अल्लाह ताला अन्हों के साथ उनकी शादी करके अरब में इस अम्र की पहली मिसाल पेश कर दी गई कि इस्लाम एक आज़ाद करदा गुलाम को उठाकर शुरफाए कुरैश के बराबर ले आया है। अगर फिल वाक़े हुजूर सल्लल्लाहु अलैहि वालेही वसल्लम का कोई मेलान हज़रत ज़ैनब रज़ी अल्लाह ताला अन्हा की जानिब होता तो ज़ैद बिन हारसा से उनका निकाह करने की ज़रूरत ही क्या थी। आप ख़ुद उनसे निकाह कर सकते थे, लेकिन बेहया मुखालिफीन ने इन सारे हकायक के मौजूद होते ये इश्क के अफसाने तसनीफ किए, खूब नमक मिर्च लगा लगा कर उनको फैलाया और इस प्रोपेगेंडे का सूर इस ज़ोर से फूंका कि खुद मुसलमानों के अंदर भी उनकी घड़ी हुई रिवायात फैल गईं। पर्दे के इब्तिदाई अहकाम। ये बात कि दुश्मनों के तसनीफ किए हुए ये अफसाने मुसलमानों की जबानों पर चढ़ने से भी ना रुके, इस अमर की खुली हुई अलामत थी कि मुआशरे में शहवानियत का अंसर हद एतदाल से बढ़ा हुआ था। ये खराबी अगर मौजूद ना होती तो मुमकिन ना था कि जहन ऐसी पाक हस्ती के मुतालिक ऐसे बेसरोपा और इस कदर घिनौने अफसानों की तरफ अदना इल्तफात भी करते, कुजा कि जबानें उनको दोहराने लगती। ये ठीक मौका था जबकि इस्लामी मुआशरे में उन इस्लाही अहकाम के निफाज की इब्तिदा की गई जो हिजाब यानी पर्दे के उनवान से बयान किए जाते हैं। इन इस्लाहात का आगाज इस सूरत से किया गया और इनकी तकमील 1 साल बाद सूरह नूर में की गई, जबकि हजरत आयशा रजी अल्लाह ताला अन्हा पर बोहतान का फितना खड़ा हुआ। मजीद तफसील के लिए मुलाहिजा हो तफसीर सूरह नूर दिबाचा। हुजूर सल्लल्लाहु अलैहि वालेही वसल्लम की खानगी जिंदगी के मामलात। उस जमाने में 2 मसले और भी तवज्जो तलब थे। अगरचे बज़ाहिर उनका ताल्लुक नबी सल्लल्लाहु अलैहि वालेही वसल्लम की खानगी जिंदगी से था, मगर जो ज़ात अपनी जान खुदा के दीन को परवान चढ़ाने के लिए खपा रही थी और हमतन इस कारे अजीम में मुनहमिक थी, उसके लिए खानगी जिंदगी का सुकून फराहम करना और उसको परेशानियों से बचाना और उसको लोगों के शकूक व शुभात से महफूज रखना भी खुद दीन ही के मफाद के लिए ज़रूरी था। इसलिए अल्लाह ताला ने सरकारी तौर पर उन दोनों मसलों को भी अपने हाथ में ले लिया। पहला मसला ये था कि नबी सल्लल्लाहु अलैहि वालेही वसल्लम उस वक्त माली हैसियत से इंतहाई तंग हाल थे। इब्तदाई 4 साल तक तो आप सल्लल्लाहु अलैहि वालेही वसल्लम का कोई जरिया आमदनी था ही नहीं। 4 हिजरी में बनी नुज़ैर की जलावतनी के बाद उनकी मतरूका ज़मीनों का एक हिस्सा अल्लाह ताला के हुक्म से आपकी ज़रूरियात के लिए मखसूस कर दिया गया, मगर वो आपके कुंबे के लिए काफ़ी ना था। इधर मनसबे रिसालत के फ़राइज इतने भारी थे कि वो आप सल्लल्लाहु अलैहि वालेहि वसल्लम के जिस्म और दिलो दिमाग की सारी ताकतें और आपके औकात का एक एक लम्हा सौंते डाल रहे थे और आप अपनी मुआश के लिए ज़र्रा बराबर भी कोई फ़िक्र या कोशिश ना कर सकते थे। उन हालात में जब आपकी अज़वाजे मुताहरात खर्च की तंगी के बायस आपके सुकून तबा में खलल अंदाज होती थीं, तो उससे आपके जहन पर दोहरा बार पड़ जाता था। दूसरा मसला ये था कि हज़रत ज़ैनब रज़ी अल्लाह ताला अन्हा के साथ निकाह करने से पहले आपकी 4 बीवियां मौजूद थीं, हज़रत सौदा, हज़रत आयशा, हज़रत हफ्सा और हज़रत उम्मे सलमा। उम्मुल मोमिनीन हज़रत ज़ैनब आपकी 5वीं बीवी थीं। इस पर मुखालिफीन ने ये एतराज़ उठाया और मुसलमानों के दिलों में भी इससे शुभहात उभरने लगे कि दूसरों के लिए तो बयक वक्त 4 से ज़ायद बीवियां रखना ममनू ठहरा दिया गया है, मगर खुद नबी सल्लल्लाहु अलैहि वालेहि वसल्लम ने ये 5वीं बीवी कैसे कर ली। मौजू और मुबाहिस, ये मसाइल थे जो सूरह अहज़ाब के नुजूल के ज़माने में पेश आए थे और इन्हीं पर इस सूरत में कलाम फरमाया गया है। इसके मजामीन पर गौर करने और पस मंजर को निगाह में रखने से साफ मालूम होता है कि ये पूरी सूरत एक खुतबा नहीं है जो बयक वक्त नाजिल हुआ हो, बल्कि ये मुतादिद अहकाम, फरामीन और खुतबात पर मुश्तमिल है जो उस जमाने के अहम वाकयात के सिलसिले में यक्के बाद दीगरे नाजिल हुए और फिर यकजा जमा करके एक सूरत की शक्ल में मुरत्तब कर दिए गए। इसके हस्बे ज़ैल अज्ज़ा साफ तौर पर मुमय्यज़ नज़र आते हैं। 1. पहला रुकू ग़ज़वे अहज़ाब से कुछ पहले का नाजिल शुदा मालूम होता है। तारीखी पस मंज़र को निगाह में रख कर देखा जाए तो इस रुकू को पढ़ते हुए साफ महसूस होता है कि इसके नुज़ूल के वक्त हज़रत ज़ैद हज़रत ज़ैनब को तलाक दे चुके थे। नबी सल्लल्लाहु अलैहि वालेहि वसल्लम इस ज़रूरत को महसूस फरमा रहे थे कि मुतनब्बा के बारे में जाहिलियत के तसव्वुरात और अहाम और रसूम को मिटाया जाए, और आपको ये भी महसूस हो रहा था कि लोग मुंह बोले रिश्तों के मामले में महज जज्बाती बुनियादों पर जिस किस्म के नाजुक और गहरे तसव्वुरात रखते हैं वो उस वक्त तक हरगिज़ न मिट सकेंगे जब तक आप खुद आगे बढ़कर इस रस्म को ना तोड़ दें। लेकिन इसके साथ ही आप इस बिना पर सख्त मुतरद्दिद थे और कदम बढ़ाते हुए हिचकिचा रहे थे कि अगर इस मौके पर आप सल्लल्लाहु अलैहि वालेही वसल्लम ने हज़रत ज़ैद रज़ी अल्लाह ताला अन्हों की मुतल्लिका बीवी से निकाह किया तो इस्लाम के ख़िलाफ़ हंगामा उठाने के लिए मुनाफिकीन और यहूद और मुशरिकीन को, जो पहले ही भरे बैठे हैं, एक ज़बरदस्त शोशाहात आ जाएगा। उस मौके पर रुकू अव्वल की आयात नाजिल हुई। 2. रुकू दोम और सोम में ग़ज़वा अहज़ाब और ग़ज़वा बनी क़ुरैज़ा पर तबसरा फरमाया गया है। ये इस बात की खुली अलामत है कि ये दोनों रुकू इन लड़ाइयों के बाद नाजिल हुए हैं। 3. चौथे रुकू के आगाज से आयत 35 तक की तकरीर 2 मजामीन पर मुश्तमिल है। पहले हिस्से में नबी सल्लल्लाहु अलैहि वालेहि वसल्लम की अजवाज को, जो उस तंगी और उसरत के ज़माने में बेसब्र हो रही थीं, اللہ تعالیٰ نے نوٹس دیا ہے کہ دنیا اور اس کی زینت اور خدا اور رسول اور آخرت میں سے کسی ایک کو انتخاب کر لو۔ اگر تمہیں پہلی چیز مطلوب ہے تو صاف کہہ دو، تمہیں ایک دن کے لیے بھی اس تنگی میں مبتلا نہ رکھا جائے گا بلکہ بخوشی رخصت کر دیا جائے گا۔ اور اگر دوسری چیز پسند ہے تو صبر کے ساتھ اللہ اور اس کے رسول کا ساتھ دو۔ دوسرے حصے میں اس معاشرتی اصلاح کی طرف پہلا قدم اٹھایا گیا جس کی ضرورت اسلام کے سانچے میں ڈھلے ہوئے ذہن اب خود محسوس کرنے لگے تھے۔ اس سلسلے میں اصلاح کی ابتدا نبی صلی اللہ علیہ وآلہ وسلم کے گھر سے کرتے ہوئے ازواج مطہرات کو حکم دیا گیا کہ تبرج جاہلیت سے پرہیز کریں، وقار کے ساتھ اپنے گھروں میں بیٹھیں اور غیر مردوں کے ساتھ بات چیت کرنے میں سخت احتیاط ملحوظ رکھیں۔ یہ پردے کے احکام کا آغاز تھا۔ 4. آیت 36 سے 48 تک کا مضمون حضرت زینب رضی اللہ تعالی عنہا کے ساتھ حضور صلی اللہ علیہ وآلہ وسلم کے نکاح کے سلسلے میں ہے۔ اس میں ان تمام اعتراضات کا جواب دیا گیا ہے جو مخالفین کی طرف سے اس نکاح پر کیے جا رہے تھے۔ ان تمام شبہات کو رفع کیا گیا ہے جو مسلمانوں کے دلوں میں ڈالنے کی کوشش کی جا رہی تھی۔ مسلمانوں کو بتایا گیا ہے کہ حضور صلی اللہ علیہ وآلہ وسلم کا مرتبہ اور مقام کیا ہے، اور خود حضور صلی اللہ علیہ وآلہ وسلم کو کفار و منافقین کے جھوٹے پروپیگنڈے پر صبر کی تلقین فرمائی گئی ہے۔ 5. آیت 49 میں طلاق کے قانون کی ایک دفعہ بیان ہوئی ہے۔ یہ ایک منفرد آیت ہے جو غالباً انہی واقعات کے سلسلے میں کسی موقع پر نازل ہوئی تھی۔ 6. آیت 50 سے 52 میں نبی صلی اللہ علیہ وآلہ وسلم کے لیے نکاح کا خاص ضابطہ بیان کیا گیا ہے۔ اس میں یہ بات واضح کر دی گئی ہے کہ حضور صلی اللہ علیہ وآلہ وسلم ان متعدد پابندیوں سے مستثنی ہیں جو ازدواجی زندگی کے معاملے میں عام مسلمانوں پر عائد کی گئی ہیں۔ 7. آیت 53 سے 55 میں معاشرتی اصلاح کا دوسرا قدم اٹھایا گیا۔ یہ حزب ذیل احکام پر مشتمل ہے۔ نبی صلی اللہ علیہ وآلہ وسلم کے گھروں میں غیر مردوں کی آمد و رفت پر پابندی، ملاقات اور دعوت کا ضابطہ، ازواج مطہرات کے بارے میں یہ قانون کہ گھروں میں صرف ان کے قریبی رشتہ دار آ سکتے ہیں، باقی رہے غیر مرد تو انہیں اگر کوئی بات کہنی ہو یا کوئی چیز مانگنی ہو تو پردے کے پیچھے سے کہیں یا مانگیں۔ نبی صلی اللہ علیہ وآلہ وسلم کی ازواج کے بارے میں یہ حکم کہ وہ مسلمانوں کے لیے ماں کی طرح حرام ہیں، اور حضور صلی اللہ علیہ وآلہ وسلم کے بعد بھی ان میں سے کسی کے ساتھ کسی مسلمان کا نکاح نہیں ہو سکتا۔ 8. آیت 56 اور 57 میں ان چہمگوئیوں پر سخت تنبیہ کی گئی ہے جو نبی صلی اللہ علیہ وآلہ وسلم کے نکاح اور آپ کی خانگی زندگی پر کی جا رہی تھیں، اور اہل ایمان کو ہدایت کی گئی ہے کہ وہ دشمنوں کی اس عیب چینی سے اپنے دامن بچائیں اور اپنے نبی پر درود بھیجیں۔ نیز یہ تلقین بھی کی گئی ہے کہ نبی تو درکنار، اہل ایمان کو تو عام مسلمانوں پر بھی تہمتیں لگانے اور الزامات عائد کرنے سے کلی اجتناب کرنا چاہیے۔ 9. آیت 69 میں معاشرتی اصلاح کا تیسرا قدم اٹھایا گیا ہے۔ اس میں تمام مسلمان عورتوں کو یہ حکم دیا گیا ہے کہ وہ جب گھروں سے باہر نکلیں تو چادروں سے اپنے آپ کو ڈھانک کر اور گھونگھٹ ڈال کر نکلیں۔ اس کے بعد آخرے صورت تک افواہ بازی کی اس مہم پر سخت زجر و توبیق کی گئی ہے جو منافقین اور سفہا نے اس وقت برپا کر رکھی تھیں۔